यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। 72 सालको भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि शुरू। सम्मेलनमा भाग लिन विदेशी विज्ञहरू काठमाडौँमा। जनकपुरधाममा सीताराम विवाह पञ्चमी महोत्सवको सबै तयारी पूरा। र अमेरिकाले आउँदो साल चीनको बेजिङमा हुने हिउँदे ओलम्पिक्सको कूटनीतिक बहिष्कार गर्ने। समाचार अब विस्तारमा। शिक्षा मन्त्री देवेन्द्र पौडेलले 100 शैयाको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढ्न पाउने बताउनु भएको छ। आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने बताउनु भएको हो। आयोगले 2 वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले 100 शैयाको अस्पताल बनाउन पाउने उल्लेख गर्नुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्य जन्मेको तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योजना अघि बढ़ाउनु भएको छ। मन्त्री श्रेष्ठले तनहुँको चुँदी रम्घामा पूर्वाधार निर्माण, प्राकृतिक सौन्दर्यको विस्तार गर्दै साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकासका योजना अघि बढ़ाउने बताउनुभयो। उहाँले भानु जन्मस्थलको साहित्यिक र पर्यटकीय महत्व भएकोले यसको संरक्षण सम्वर्धन र विकासका लागि सरकारवालासँग छलफल गरी योजनाबद्ध रूपमा काम अघि बढ़ाइने बताउनुभयो। यसैबीच भानुभक्त आचार्यको विश्वकै ठूलो शालिग बनाइने भएको छ। आदिकवि आचार्यको जन्मस्थल शिखर कटेरीमा विश्वकै ठूलो शालिग बनाउने इन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाका अध्यक्ष दिल्ली अधिकारीले जानकारी दिनुभयो। नेपाली भाषा, संस्कृति र कलालाई अमेरिकामा रहेर पनि माया गरिरहेको अध्यक्ष दिल्ली अधिकारीले बताउनुभयो। बैतडीमा हिजो साँझ जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या 5 पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका 1 सकारकी 40 वर्षीय जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको संख्या 5 पुगेको हो। यसअघि दुर्घटनामा परि पाटन नगरपालिका 1 सकारकै 13 वर्षीय विनोद भट्टराई, 72 वर्षीय रमा भट्टराई, 24 वर्षीय प्रेम चुनारा र 20 वर्षीय मनिषा बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यसैबीच दुर्घटनामा परि अन्य 5 जना घाइते भएका छन्। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर छ। जीपमा चालक सहित 11 जना सवार थिए। मध्यपश्चिम विश्वविद्यालयले शताब्दी पुरूष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने भएको छ। विश्वविद्यालयको प्राज्ञिक परिषदको बैठकले कर्णालीको भाषा, लोक संस्कृति, कला, साहित्य र इतिहासको क्षेत्रमा पुर्याएको विशिष्ट योगदान स्वरूप मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने निर्णय गरेको हो। काठमाडौँमा दीक्षान्त समारोह आयोजना गरी जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजबाट शुरू भएको छ। भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा प्राप्त भएका सिकाई र अनुभवबारे जानकारी आदान प्रदान गर्ने उद्देश्यले यो सम्मेलनको आयोजना शुरू गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार सम्मेलन आजबाट शुरू भए पनि यसको औपचारिक उद्घाटन भने भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ। सम्मेलनका लागि अमेरिका, भारत र न्यूजील्याण्डबाट विज्ञहरू आइसक्नु भएको छ। कोविडका कारण अन्य देशका विज्ञहरू भने भर्चुअल रूपमा सहभागी हुनुहुने उहाँले जानकारी दिनुभयो। रूपन्देहीको सीमा क्षेत्रमा कोविड 19 को नयाँ भेरिएण्ट ओमिक्रोनको संक्रमण भित्रिन नदिन उच्च सतर्कता अप्नाइएको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा आज बसेको जिल्ला कोविड 19 संकट व्यवस्थापन समिति डीसीसीएमसीको बैठकले विदेशी नागरिकको निगरानी गर्नुका साथै सीमा नाकामा जाँचलाई कड़ाई गर्दै सचेतना फैलाउने काममा विशेष केन्द्रित हुने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिनुभयो। जनकपुरधाममा भोलि मनाइने सीताराम विवाह पञ्चमी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। सप्ताहव्यापी रूपमा मनाइने विवाह पञ्चमीको तयारीको अवसरमा जानकी मन्दिरको सजावटदेखि शान्ति सुरक्षा तथा सरसफाई गर्ने कार्य सम्पन्न भएको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
सप्ताहव्यापी रूपमा मनाइने श्री सीताराम विवाह पञ्चमी महोत्सव मंगसिर 17 गतेदेखि 23 गतेसम्म विविध कार्यक्रम सहित मनाइँदैछ। विवाह पञ्चमीको तयारीका विषयमा जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास वैष्णव:
भव्य र सभ्य ढंगमा तयार गरेछु। विवाहको जति पनि हामीहरू विधिवत गर्दै आइरहेछु, त्यसमा कुनै कमी गरेको छैन।
जनकपुरधाममा श्री सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा सरसफाई, शौचालय निर्माण तथा स्वागतद्वारको निर्माण करिब करिब सम्पन्न भएको छ। जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर शाह:
विवाह महोत्सवलाई लिएर हामीले लगभग एक हप्ता भन्दा अगाडिदेखि मुख्यमन्त्रीजी, सिडिओ एसआरएसपी अनि सशस्त्र सबै जानकी मन्दिरका महन्तजी अनि सबैलाई लिएर हामीले एउटा कार्यनीति तयार गर्यौं। त्यसपछि उपमहानगरपालिकाले सफाईको उसमा रात दिन गरेर लागि परेको छ।
सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवमा निकै भीड़ हुने भएकाले शान्ति सुरक्षाको कस्तो प्रबन्ध गर्नु भएको छ भन्ने जिज्ञासामा धनुषा प्रमुख जिल्लाधिकारी बन्धु प्रसाद बास्तोला:
जनकपुर धामको मात्र नभई प्रदेश नम्बर 2 अत्यन्तै ठूलो र महत्वपूर्ण ऐतिहासिक धार्मिक पर्व भएको कारणले गर्दा यसमा उच्च सुरक्षा थप्नाएका छौँ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान चारैवटाको विवाह पञ्चमी पर्व विशेष सुरक्षा रणनीति बनाएको छ।
यस वर्ष कोरोनाका नयाँ भेरिएन्ट पनि देखा परेकाले थप सजगता अपनाउन आवश्यक छ। भीड़मा हुने संक्रमणबाट आम नागरिकलाई जोगाउन कस्तो उपाय अपनाउनु भएको छ भन्ने जिज्ञासामा पुनः प्रमुख जिल्लाधिकारी बास्तोला:
भारतबाट पनि यसमा पर्याप्त भक्तजनहरू आउने कारणले गर्दा यो अत्यन्तै चुनौतीपूर्ण छ। हाम्रो तर्फबाट स्वास्थ्य मापदण्डहरूको पालना अनिवार्य गराउने भनेर तय गरेका छौँ र सबै हाम्रो 8-9 चाहिँ हेल्थ डेस्कहरू हुन्छ, त्यहाँ पनि मास्क उपलब्ध गराउने अनिवार्य, सबैले मास्क लगाइदियो भने एउटा संक्रमणको दर कम हुन्छ।
अहिलेको अवस्थामा सजगता सहित चाडपर्व मनाउन आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
जनकपुर धाममा भोलिदेखि मनाइने सीताराम विवाह पञ्चमी महोत्सवको सम्पूर्ण तयारी पूरा र कोरोना संक्रमणबाट बस्न आवश्यक सतर्कता अपनाइँदै सम्बन्धी हाम्रा संवाददाताको यो रिपोर्टपछि अर्को विषय। पाल्पामा आज 26 पीसीआर परीक्षण गर्दा थप 7 कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। यो सँगै कोरोनाका सक्रिय संक्रमितहरूको संख्या पाल्पामा 39 पुगेको छ। हालैको एक नयाँ रिपोर्टले कोरोना भाइरसका अन्य भेरिएन्ट भन्दा ओमिक्रोन बढ़ी संक्रामक रहेको पुष्टि गरेको छ। नेपालमा समेत संक्रमण पहिचान भइसकेको यो भेरिएन्ट फैलिन नदिन सरकारवालासँगै नागरिकहरूले पनि सचेतता अपनाउन आवश्यक रहेको जनस्वास्थ्यविदहरूको सुझाव छ। संवाददाता बालिका मादेनको रिपोर्ट।
विश्व समुदायले सामना गर्दै आएको कोरोना भाइरसका विभिन्न रूप अल्फा, बीटा, डेल्टा जस्ता भेरिएन्ट सँगै हालै देखा परेको अर्को नयाँ भेरिएन्ट ओमिक्रोन भेरिएन्ट, जसलाई विश्व स्वास्थ्य संगठनले भेरिएन्ट अफ कन्सर्न, चिन्ताको रूप अर्थात चिन्ताजनक विषय भनेको छ। विश्व स्वास्थ्य संगठनले धेरै संक्रामक गुण भएका, मानव प्राणका लागि घातक, प्रविधि तथा उपचार विधिमा चुनौतीपूर्ण पुष्टि भएका भाइरसहरूलाई भेरिएन्ट अफ कन्सर्नमा वर्गीकृत गर्ने गरेको छ। तर भेरिएन्ट अफ कन्सर्न परेको ओमिक्रोन भाइरसको विषयमा थप प्रष्ट हुन वैज्ञानिक खोज र अनुसन्धान भइरहेको छ। यसै क्रममा हालैको ताजा नतिजाबारे जानकारी गराउँदै विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरिएन्ट यसअघि देखिएका डेल्टा अथवा अन्य भेरिएन्ट भन्दा 3 बढ़ी संक्रामक भएको पुष्टि गरेको छ। नयाँ तथ्यबारे विश्व स्वास्थ्य संगठन कोविड 19 टेक्निकल लिडकी डाक्टर मारिया भानले भन्नुभयो, एक नयाँ रिपोर्ट अनुसार ओमिक्रोन भाइरसको संक्रमण हुने दर डेल्टा भाइरसको तुलनामा 3 बढ़ी छ। पुनः संक्रमण भन्नाले 90 दिनको दूरीमा 2 परीक्षण गर्नुपर्दछ। दक्षिण अफ्रिकाको एक नयाँ रिपोर्टले डेल्टा भाइरस भन्दा 3 बढ़ीले यो भेरिएन्टबाट संक्रमण हुने पुष्टि गरेको छ। ओमिक्रोन भेरिएन्टको धेरै संख्यामा म्युटेशन हुनु र केही म्युटेशनका लक्षण चिन्ताजनक रहेको विश्व स्वास्थ्य संगठन कोविड 19 टेक्निकल लिड डाक्टर मारियाले बताउनु भएको छ। नेपालमा पनि ओमिक्रोन भेरिएन्ट संक्रमण 2 विदेशी नागरिकमा पुष्टि भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका 1 66 र 71 नागरिकमा ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा ओमिक्रोन देखिएसँगै निगरानी तथा नियन्त्रणका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङलाई थप प्रभावकारी बनाउने कार्य थलानी गरेको बताउनुहुन्छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी।
हाम्रो चाहिँ निगरानीको रणनीतिले काम गरेर अहिले हामीले संक्रमण पहचान गर्न सकेका हुन्। समयमा जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्ने गराउने सन्दर्भमा बढी केन्द्रित भएर यिनै पाटोहरूमा सरकारले काम गरेको छ। अस्पतालहरू व्यवस्थापन गर्ने कुराहरू पनि गरिराखेकै छ।
ओमिक्रोन भेरिएन्टबाट बच्न अरू भाइरस जस्तै जनस्वास्थ्यका सबै मापदण्डका पालना गर्नुपर्ने डाक्टरहरूको सुझाव छ। शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ तथा रिसर्च युनिट संयोजक डाक्टर शेरबहादुर पुन:
विगतमा हामीले जुन भन्दै आएका थियौँ ती कुराहरूलाई नै हामीले लागू गर्नु पर्यो र खोपलाई पनि हामीले अब अभियानको रूपमा लग्यौं। अब यो लगाए के हुन्छ कस्तो हुन्छ भनेर राम्रोसँग बुझाउन सक्यो भने मलाई जस्तो लाग्छ के हदसम्म हाम्रो चाहिँ कमी त हुन्छ, तर पनि जनस्वास्थ्यको मापदण्ड नै मुख्य हो।
कोरोना भाइरस संक्रमणले जर्जर बनाएको मानव जगत तंग्रिन नपाउँदै नयाँ भेरिएन्ट ओमिक्रोन देखा पर्नुले जोखिमको अर्को पहाड उभ्याएको छ, तर यसको नियन्त्रण र उपचार भने फेरि पनि जनस्वास्थ्यका मापदण्ड अपनाउनु र सबै नागरिकले खोप लगाउनु नै हालसम्मको उत्तम विकल्प छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्य आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेकपा एमालेका सचिव योगेश भट्टराईले मुलुकलाई एकताबद्ध बनाउने कार्यमा ठूला राजनैतिक पार्टीको भूमिका हुने बताउनु भएको छ। सो पार्टीको 10 राष्ट्रिय महाधिवेशनका लागि गठित केन्द्रीय प्रचार समितिद्वारा आज आयोजित समीक्षा भेलालाई सम्बोधन गर्दै उहाँले एमाले नेपाली कंग्रेस जस्ता ठूला पार्टीले नै विगतमा पनि मुलुकलाई संकटबाट जोगाउँदै आएको बताउनुभयो। प्रचार समितिका सचिव गगन विष्टले महाधिवेशनमा प्रचारका क्षेत्रमा भएका काम र समीक्षा सहित प्रतिवेदन तयार गरिएको जानकारी दिनुभयो। द्वन्द पीड़ितको उजुरी दर्ता नगरेको विषयलाई लिएर उच्च अदालत पोखरा बागलुङ इजलासले दुई सरकारी कार्यालयलाई कारण देखाउ आदेश जारी गरेको छ। अदालतले सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङलाई कारण देखाउन आदेश दिएको हो। जाहेरी दर्ता गर्न नपर्ने आधार कारण र प्रमाणसहित 15 दिनभित्र लिखित जवाब पेश गर्न उच्च अदालतले आदेश दिएको हो। द्वन्दकालमा आफ्ना परिवारका सदस्य बेपत्ता पार्नेलाई कार्यवाहीको माग गर्दै बागलुङको गलकोट नगरपालिका दुईकी छमकुमारी बस्नेत र जैमिनी नगरपालिका 10 राङखानीका विमल बहादुर केसीले गत भदौ 4 गते जिल्ला प्रहरी कार्यालय बागलुङमा जाहेरी दिनुभएको थियो। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री वितरण गर्ने गिरोहलाई नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको छ। महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले काठमाडौँका विभिन्न स्थानमा विशेष अपरेशन सञ्चालन गरी मोटरसाइकल चोरी गर्ने समूहका 7 जनालाई पक्राउ गरेको हो। पक्राउ गरिएको मोटरसाइकल र चोरीमा संलग्नलाई आवश्यक कार्यवाहीका लागि विभिन्न महानगरीय प्रहरी वृत्तमा पठाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाले आगामी वर्ष बेजिङमा हुने हिउँदी ओलम्पिक्सलाई कूटनीतिक बहिष्कार गर्ने भएको छ। चीनको मानव अधिकारको अवस्था राम्रो नरहेकोमा विरोध स्वरूप आगामी ओलम्पिक्समा चीनमा आफ्ना कुनै पनि खेल पदाधिकारी नपठाएर अमेरिकाले कूटनीतिक विरोध जनाउन लागेको हो, तर खेलाड़ीहरू भने खेलमा भाग लिन सक्नेछन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले बहिष्कारको संकेत पहिल्यै दिइसक्नु भएको थियो। बहिष्कार गरे त्यसै अनुसारको जवाब दिने चीनले बताएको थियो। र अमेरिका र बेलायतमा रहेका रोहिंगा मुस्लिम शरणार्थीहरूले आफ्नो समुदायमाथि घृणा फैलाएको आरोप लगाउँदै सामाजिक सञ्जाल फेसबुक विरूद्ध 1,50,000,000,000 डलरको क्षतिपूर्ति माग गर्दै मुद्दा हालेका छन्। उनीहरूले फेसबुकका पोस्टहरूले हिंसा भड़काउन सहयोग पुर्याएको दावी गरेका छन्। म्यानमारमा सन् 2017 मात्र सेनाले गरेको दमनका क्रममा 10,000 रोहिंगा मुस्लिम मारिएका थिए। फेसबुक कम्पनी मेटाले सो आरोपमा कुनै प्रतिक्रिया भने जनाइसकेको छैन। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। 72 सालको भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि शुरू। सम्मेलनमा भाग लिन विदेशी विज्ञहरू काठमाडौँमा। जनकपुरधाममा सीताराम विवाह पञ्चमी महोत्सवको सबै तयारी पूरा। र अमेरिकाले आउँदो साल चीनको बेजिङमा हुने हिउँदी ओलम्पिक्सको कूटनीतिक बहिष्कार गर्ने। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।